least for साहित्य परिषद भुटान अन्तर्गत रेडियो सृजनाको अर्को प्रस्तुति जहाँ वास्तविकताको परिधिभित्र रहेर लेखिएका हृदय स्पर्शी कथाहरूको वाचन कार्यक्रम अलिखित शब्दहरू आज पनि कार्यक्रम उत्पादक तथा प्रस्तोता म शान्त सरोवर प्रस्तुत भएको छु। स्वीकार्नुहोस् साहित्यिक अभिवादन। आजको यस प्रस्तुतिमा साहित्यकार प्रकाश आङदाङबेज्यूको कथा बेसियासँग बिताएको एक साँझ वाचन गर्दैछु। कार्यक्रममा स्वागत गर्दै सुरुमा स्वर सम्राट स्वर्गीय नारायण गोपालको सुमधुर आवाज समर्पण गर्दछु।
Oh,
होटल प्याराडाइजको रुम नम्बर 15 छु एक्लै। यो होटल बुटवलको हो। बुटवलमा कहाँनिर पर्छ भनिरहन आवश्यक छैन। यो कथाको लागि साथीहरू रेउकाई 18 शाखाको सेमिनारमा गएका छन्। म भने अलिक बिसन्चो भएको कारण गइनँ। यसो भनौँ, अल्छी लागेको कारण बिरामी भई टोपलेर बसेँ। साथीहरूको नाम उल्लेख गर्दा पनि हुन्छ, नगर्दा पनि हुन्छ, त्यसैले उल्लेख गरिनँ। सरसर्ती कथा मात्र अगाडि बढाउन चाहन्छु। म बसेको होटल सायदै त्यहाँको होटलहरूमध्ये सबैभन्दा महँगो हुनुपर्छ, कारण एउटा कोकको दाम मात्र 25 रुपियाँ विक्रमसम्म 2060 सालमा पर्थ्यो। हिजो मात्र लुम्बिनी घुमेर आएकोले गर्दा थकान थोरै आफूमा उभिएको छ। समय बिताउन केही क्षण टिभी हेर्छु। स्पोर्टर्स, एएक्सएन र नेसनल ज्योग्राफी बाहेक अरू च्यानल असाध्यै अल्छी लाग्छ र हेर्दिनँ। सबैभन्दा माथिल्लो तलामा हामी बसेका रौँ। यसो बेला बेलामा बाहिर निस्केर तल बाटोतिर हेर्छु। त्यहाँ पनि उही रिक्सा, उही गाडी, वाक्क दिक्क। पुनः दिगदार मानेर रुममा आउँछु र बेडमा पल्टन्छु। केही क्षण निदाएको जस्तो गर्छु तर निद्रा लाग्दैन। ब्याग खोतल्छु र डायरी निकाल्छु। यसो केही लेख्न खोज्छु, अह फुट्दैन, त्यसलाई पनि थन्क्याउँछु। केही नभएपछि आफ्नो पुरानो गजल सङ्ग्रह निकाल्छु र त्यही मजा नलागे पनि पढ्छु। यो होटल धेरै तवरबाट चर्चित रहेछ। सबै सुविधाहरूको व्यवस्था छ, भनेको अर्डर तुरन्त पुरा हुन्छ। यीभन्दा छुट्टै विषय पनि छ यहाँ, त्यो समाजले नामकरण गरेको वेश्याहरूको मुख्य थलो। चर्चित भनाउँदा व्यक्तित्वदेखि लिएर गाडीका सम्पूर्ण स्टाफहरूसम्म, सेमिनारमा भाग लिन आएका वलाद्मीहरूदेखि धार्मिक पण्डितसम्म, विद्यार्थीदेखि लिएर शिक्षकसम्म, कलाकारदेखि लिएर पत्रकारसम्म, व्यापारीदेखि चिकित्सकसम्म, सबै यो स्थानबाट टाढा हुन सकेका छैनन्। यहाँ 15-20 जना युवतीहरू राखिएका छन्। कम उमेरदेखि लिएर अर्ध उमेरसम्मका पनि छन्। 50 लिएर 5,000 विविध मूल्यका। समय दिनको 2 बजेको हुँदो हो। 2 जना युवतीहरू बिना अनुमति मेरो रुममा पस्यो। मलाई थाहा छ पेसेवर युवती हुन् तिनीहरू। एक्लै हुनुहुन्छ? एउटीले सोधिन्। जोडी छैनन् त? मेरो इत्रियाई। मिलाउँदा भइहाल्छ नि, आवश्यक छैन। त्यसपछि केही क्षण मौनता। पत्रिका पढ्दा हुन्छ? थोरै समयपछि एउटीको जिज्ञासा। किन नहुनु? मलाई थाहा छ होटेलको चापभन्दा उनीहरू धेरै छन्। त्यसैले कमसेकम ग्राहक फकाएर रकम जम्मा पार्नु उनीहरूको पोलिसी हो। मसँगको उनीहरूको उपस्थिति पनि यस्तै मात्र हो भन्ने म बुझ्छु। मेरो प्रतिक्रिया केही नरहेपछि एउटी थपक्क उठेर बाहिर जान्छिन्, अर्की बसिरहन्छन्। तिम्रो नाम के हो? निलिमा। एक क्षण सोचेर बोल्छिन्, आहा जस्तो काम उस्तै नाम। बिल्ला गर्नुभएको? पत्रिकाबाट नजर हटाएर आँखा फार्दै बोल्छिन्, के को बिल्ला गर्नु? यस्तो धन्दा गर्छ भनेर गिजाउनु भएको हो तपाईँले, म राम्ररी बुझ्छु। मैले तिमीलाई कहाँ त्यस्तो सोचेको छु र, आफ्नै जस्तो सम्झिरहेको छु, कूटनीतिक प्रयोग गर्छु। मेरो संवादले उनलाई केही भए जस्तो लाग्यो। उनी खटपट गर्न लागिन्। अनुहारमा 81 वर्षयामको पहाडको मौसम झै परिवर्तन झल्कियो। तिम्रो हातमा यो के भएको? उनको पाखुरामा भएको घाउको खाटो देखाएर सोध्छु, यो सबै किन तपाईँलाई भन्नु? उनी म प्रति शङ्का उकाल्छिन्, मैले तिमीलाई आफ्नै जस्तो सम्झेर पो सोधेको त। उनी एक क्षण मौन, साथै गम्भीर भइन्। म अहिले जान्छु ल, यति भनेर उनले मेरो गजल सङ्ग्रह समेत हातमा लिएर फुत्त उठिन् र ओह्रालो झरिन्। मैले प्रतिवाद गर्न सान्दर्भिक ठानिन। निलीमा बाहिरिएपछि म पनि एक क्षणको लागि ओह्रालो झरेँ। त्यो होटलको 2 तला अलिक अँध्यारो देखिन्छ वा अँध्यारो देखियोस् भन्ने उद्देश्यले निर्माण भएको लाग्छ। प्रायः त्यहाँ दिउँसो पनि यौन क्रियाकलाप हुँदो रहेछ। सिँढी ओहोर दोहोर गर्ने क्रममा त्यहाँको सम्पूर्ण क्रियाकलाप नदेखिए पनि केही भने अवश्य थाहा लाग्छ। यौन क्रियाकलाप हुनुभन्दा अघिका गाई गुई, अमर्यादित चुम्बनबाट उछिटिएका आवाजहरू मात्र होइन, साना साना पुवालबाट दृश्य समेत बेला बेला देख्न सकिन्छ। भित्र बत्ती निभाएको छैन र चिहायो भने। 1 घन्टापछि नास्ता तलै गरेर फ्रेस भई म उकालो चढ्दै थिएँ। हेटौँडाको एउटा केटाले पुवालबाट यौन कार्य गरेको देखेपछि फोटो खिचेछ। त्यसपछि समय निकै तनावग्रस्त भयो। यौन कार्यमा संलग्न युवकलाई बाहिर निकालेर सबैले झपारे। के गर्नु, जबरजस्ती होइन, होटलवालालाई पैसा तिरेर सहमतिमा हो क्यारे भनेर त्यो युवक त्यहाँबाट फरार भयो। भित्र हेरे कुनामा निलीमा लुकेर बसिरहेकी थिइन्। अनुहार सिरकले छोपे पनि मैले उनको हातमा भएको घाउको खाटोबाट चिने प्रष्ट। ल साथी हो, जाउँ, यस्तै हो भनेर मैले सबैलाई भने। क्रमश भिड पनि पातलियो। होटलवालालाई अलिक मर्यादाको खेल गर भनेर सम्झाएँ। के गर्ने सर, त्यसै आम्दानी हुँदैन क्यारे, सेवा पनि मेवा पनि क्यारे, धन्दा त गर्नै पर्यो, फेरि जबरजस्ती पनि होइन क्यारे, स्वेच्छाले आउनेलाई त दिनै परे क्यारे भनेर होटलवाला आफ्नो दारी मुसार्दै ओह्रालो लाग्यो। म मास्तिर रुममा लागेँ। यो घटनाले मलाई केही सोच्न बाध्य गरायो। यो पेसामा खराब को हो भनेर, यौन कार्यमा लाग्ने नारीहरू या यसमा संलग्न पुरुषहरू, या त यस धन्दाका सञ्चालकहरू, या फेरि यस कार्यलाई अपराध ठान्ने समाज, या त यस्ता विषयलाई प्रोपगान्डा मचाउने लेखक पत्रकारहरू, के नारी मात्र वेश्या बन्न सम्भव छ? कि पुरुष बिना नारी मात्रको उपस्थितिले यस्तो हुन्छ? कतै हाम्रो समाजको संकीर्ण दृष्टिको कारणले यो घटना अपराध भएको त होइन? यावत कुराहरू सोचे अनि लाग्यो निलिमा अब म कहाँ आउँदिनन्। यस्तै के सोच्दै गर्दा अचानक ढोका ढकढकियो। उठेर ढोका खोले, थाहा भयो निलिमा रहेछन्। मैले बिना कुनै बहाना उनलाई भित्र आउने इसारा गरेँ। उनी आइन र बसिन्। समय दिनको 4:30 बजेको थियो। अघिको घटनाले तपाईँलाई म प्रति घृणा जाग्यो होला अघि? बस्दा बस्दै सोधिन्। कुन घटना? मलाई त केही पनि थाहा छैन, अन्जान भइटो बोले। जहाँ तपाईँले मलाई चिनेर त्यो हल्ला साम्य गरिदिनु भयो र मेरो इज्जत जोगाइदिनु भयो, प्रसङ्ग सम्झाइन्। तिन छक परे म। कस्तो इज्जत? देह सबैलाई सुम्पिन्छन्, तापनि इज्जतको सवाल। उसो भए इज्जत कहाँ हुन्छ मान्छेको? घोरिन्छु। किन नबोल्नु भएको? ध्यान तोडिन्। त्यहाँ तिमी थियौ भन्ने मलाई थाहा थिएन। मलाई अप्ठ्यारो पर्छ भनेर त्यसो गर्नुभएको हो तपाईँले? होइन होइन, के गर्नु, यस्तो त जहिले हुन्छ। आ छाडिदिउँ यस्ता कुरा, बरु साँच्चै यो किताब तपाईँले लेख्नुभएको रहेछ। फोटोबाट चिने। हजुरको नाम प्रकाश रहेछ नि। अचानक उनी आफैले प्रसङ्ग मोडिन्। अह होइन त, छल्ने प्रयास गरेँ। फोटो तपाईँकै छ, नाम तपाईँकै छ त, विवरण बताइन्। मेरो कपाल लामो छ, यो फोटोवालको कपाल छोटो छ, झुक्याउने प्रयास गरेँ। बरु हामी जस्तो खराब मान्छेलाई बताउँदा इज्जत जान्छ भन्नुहोस् न, धरै उत्तर फर्काइन्। अब भने मैले यथार्थ बताउनै पर्ने भयो, उनलाई अरूले गरेभन्दा अलग व्यवहार गर्नै पर्ने भयो, नत्र प्रत्येक पुरुष उनको नजरमा समान यौन पिपासु मात्र हुन सक्थ्यो। मैले तिमीलाई खराब सम्झेको छैन, आफै यस्तो कुरा सम्झन्छौ, अनि किन ढाँट्नु त? होइन के भन्छौ भनेर नि। यति भनिसक्दा नसक्दै मैले पुनः सोधेँ, अनि किताब कस्तो लाग्यो त? राम्रो लाग्यो, सबै पढेर सिद्ध्याएँ, अनि पहिलोपटक कुनै राम्रो मान्छेसँग सिधै बोल्न पाएँ। उनले आफ्नो कुरा भनिन्। एउटा कुरा सोधौँ? हुन्छ, टाउको हल्लाइन्। तिमी मान्छे त राम्रै छौ, बुझकी छौ, फेरि किन यस्तो कार्य गर्छौ? सम्झाएँ जस्तो गरेँ। यसको विस्तृत कथा भन्न यहाँ सम्भव छैन, अन्कनाइन। उसो भए कहाँ सम्भव छ त? कोट्याएँ कुरा। यदि मलाई विश्वास गर्नुहुन्छ र यो कथा जान्न चाहनुहुन्छ भने आज साँझ तपाईँ मसँग एक ठाउँ हिँड्नुहोस्, म बताउँछु, तर तपाईँलाई अप्ठ्यारो लाग्दैन भने मात्र। बिना बहाना नहिचकिच्याई केही सोचेर प्रस्ताव राखिन्, विकल्पको समेत ठाउँ छाडेर। हुन्छ, केही बेर सोचेर मैले भने। त्यसपछि उनी भराइ भेटौँला भनेर तल झरिन्। यसपटक उनको अनुहारमा थोरै खुसीको चमक देखा पर्यो। साँझ पर्यो, समारोहमा गएका साथीभाइहरू सबै फर्किए रुममा। निलिमा होटेल मालिकले ग्राहक थुप्रै छन् भन्दा पनि आज भ्याउँदिन भनेर बिदा लिइन्। लगभग साँझ 7 बजेतिर उनी आइन् र जाउँ भनिन्। एक क्षणमा आउने निधोका साथ म साथीहरूबाट बिदा भएँ। साथीहरू ल दरै गरी चित्त बुझाएर आइज भन्दै थिए मलाई। मैले होइन भनिरहन सान्दर्भिक ठानिन। सर माल त सोलिड छ क्यारे। हिँड्नु अघि होटेलवाले आँखा झिम्काएर मलाई जिस्कायो। मैले अभिनयको मुस्कान मात्र फ्याँकेँ। होटेलबाट निस्केपछि उनले रिक्सा रोकिन् र चढाइन्। रिक्सामा बसेपछि उनले आफ्नो अनुहार सालले पुरै ढाकेकी छिन्। लाग्छ उनी मुसलमान महिला हुन्। रिक्सा दक्षिणतिर लाग्यो। मनमा भने थोरै त्रास पनि पैदा भयो। पहिलोपटक समाजले नामकरण गरेको देशीयसँग म हिँडिरहेछु यति बेला। रात अँध्यारो छ। भैरवाहतिरबाट आएका गाडीको लाइट बेला बेला हामीतिर पर्दा उनी अनुहार निहुराउँछिन्। हुन त मैले उनीसँग गएको सम्पूर्ण स्थान वा चोकहरूको नाम उल्लेख गर्दा पनि हुने, तर उनको बसोबासको सवाल भएकोले मैले उल्लेख गरिनँ। लगभग 15 मिनटपछि एउटा खोलाको बगरमा अवस्थित अग्लो झुप्रा बस्तीमा पुग्यौँ। हल्ला खल्ला छ त्यहाँ, सायद सुकुम्बासी बस्ती हुनुपर्छ मेरो नजरमा। त्यसो त नहुन पनि सक्छ, कारण रातको कुरो हो, दृष्टिभ्रम पनि हुनसक्छ। सो ठाउँमा हल्ला आपसी झगडाहरू प्रशस्त सुनिन्छ। सर यतै आउनुहोस् न, उनले मलाई भनिन्। ए भइहाल्छ नि, मैले सहजता पस्केँ। यति बेलासम्म उनले चेप बाटो हिँडाएर एउटा झुपडीमा पुर्याइन्। ढोका खोलिओरि कुपी जलाएर मलाई बोलाइन्। म सरासर भित्र पसेँ। हतार हतार उनले एउटा खाटबाट छरिएका लुगाहरू उठाउँदै तन्न मिलाएर राखिन्। मैले अनुमान गरेँ त्यो उनी बस्ने घर रहेछ भनेर। खरको टाटीले बारेको झुपडी, त्यसलाई 2 कोठामा विभाजन गरिएको छ। हामी पहिलो कोठामा छौँ, दोस्रो कोठा बन्द छ। पहिलो कोठाको एक कुनामा चुला छ, नमाजिएका भाँडाहरू छरिएका छन्। बिहानै हतारमा हिँड्दा नभ्याइ छोडेको हुनुपर्छ सायद। यति चिटिक्क परेर हिँड्ने मान्छेको यो हालत देखेर म आफैमा अचम्म परेँ। मैले स्थिति अन्दाज लाउन सकिनँ। म बस्दा बस्दै उनले ती भाँडाकुँडा माझेर ल्याइन् अनि हतार हतार आगो सल्काउन थालिन्। केही दुःख नगर है, उनले पकाउन लागेको बुझेर म सम्झाउँछु। सर जीवनमा राम्रो काम त गरिनँ, तर आज भाग्यले राम्रो काम गर्ने मान्छेसँग भेट भएको छ। केही गर्न नपाए पनि हजुरलाई यसो दुःख सुख एकछा खाना खुवाउन पाएँ, मेरो जीवन धन्य हुन्छ कि भन्ने सोचमा छु। कृपया नाई नभनिदिनु होला, उनले हतारमा चामल पखाल्दै मसँग अनुरोध गरिन्। उनको यो शब्दलाई नाई भन्न पनि सकिनँ, ल भन्न पनि सकिनँ, सङ्कालो मन बुकेर। सर चिया पिउनुहोस् ल, चिया बनाएर मेरो सामु राख्दै भनिन्। हुन्छ हुन्छ, मैले भने। चिया पिउनु भन्दा पनि मेरो ध्यान अर्कैतिर नै छ। निलिमा बरु गफ चाहिँ गरौँ न, प्रस्ताव राखेँ। भइहाल्छ नि सर, उनले भनिन्। गफ गर्नुभन्दा पहिला खाना चाहिँ खानै पर्छ क्यार सर, उनले थप अडान राखिन्। मैले नकार्न उचित ठानिनँ। घडी हेरेँ, 7:45 भएको छ। 10 बजेभन्दा अगावै पुग्नु छ होटल, नत्र कोठामा तालचा लाग्छ। यस्तै क्रममा चार पाँच पुरुषहरू पनि आउँदै फर्के। हाताहाती हुन्छ है, किन नमानेको, निलिमालाई भन्थे। बुझे उधारोमा पनि काम चलाउँदै रहेछन् उनी। आज हुँदैन भनेपछि हुँदैन, निलिमा भन्थिन् र पठाउँथिन्। म बुझ्छु ती आउनेहरू ग्राहक हुन् निलिमाका। सर माइन्ड नगर्नु ल, के गर्नु यस्तै छ, उनी मलाई अप्ठ्यारो परे कि भनेर सम्झाउँछिन्। म प्रतिक्रिया स्वरूप मुस्कान मात्र फ्याँक्छु। यतिकैमा उनको कोठाबाट आवाज आउँछ अचम्मको, मान्छेको जस्तो पनि जनावरको जस्तो पनि। दुई तीन पटकको आवाजले मलाई कता कता भित्री त्रास र जिज्ञासा पैदा गर्यो। निलिमा, के को आवाज हो यो, सोधे। ए यो आवाज, हजुरलाई सबै भन्छु, पहिला खाना खाऊ, यति भनेर उनले खाना पस्किन् र मेरो सामु राखिदिन्। मलाई भने झन् शङ्खाले घेर्यो। अनि तिमीलाई चाहिँ खोइ त, मैले भने। एक क्षणमा खान्छु सर, पहिला तपाईँ लिनुहोस् न। कता कता शङ्खा लागे पनि उनको अगाडि आफूलाई आदर्श बनाउनुको निम्ति मैले खाना खाएँ। मानवीय अहमले पनि कहिलेकाहीँ त अप्ठ्यारो बाटोमा गुजार्दो रहेछ। ल सर, यस्तै भयो है, उनले भनिन्। अति मिठो लाग्यो मलाई त, जसो तसो औपचारिक त बताएँ। सम्झे अघि होटलमा मसँग एकछिन बिदा मागेर उनी सपिङ गर्न गएकी रहेछन्। खानाको साथमा च्याउको तरकारी, काभ्राको अचार खुवाइन्। खाना खाइसकेपछि केही आराम गरे खाटैमा ढल्केर। त्यसपछि उनले आवाज आइरहेको बन्द कोठाको ढोका खोलिन्। ढोका खोल्न साथ नमिठो गन्ध आयो। मैले शङ्का गरेँ, पक्कै कुनै बिरामी हुनुपर्छ या जनावर पालेको हुनुपर्छ, नभन्दै उनले कुपी सल्काइन्। कुपीको उज्यालोले बिस्तारै कोठाको अँध्यारो हट्दै गयो। वस्तुहरूमाथि नजरको प्रभाव पर्दै गयो। म छक्क परेँ, डर पनि लाग्यो। त्यहाँभित्रको दृश्य देखेर, त्यहाँ एउटा साँपे बालक थियो जसलाई सिक्रीले बाँधिएको थियो। अघिको अपरिचित आवाज यही बालकको रहेछ। दृश्य देखेपछि म बोल्नै सकिनँ। शङ्का र अनुमानका विचारहरू मभित्र सागरको लहरभन्दा धेरै उच्च भएर गयो। मैले केही बुझिन नि निलिमा। म बुझाउँछु सर, हिक्क हिक्क सासलाई बसमा राख्दै उनले भन्न सुरु गरिन्। मेरो वास्तविक नाम शान्ति हो सर, मेरो घर मकवानपुर जिल्लामा पर्छ। मलाई थाहा छ, त्यस बेला हाम्रो घरमा एउटा लाहोरी जस्तो मान्छे आयो इन्डियाबाट। ऊ लगभग हप्ता दिन जति बस्यो। उसले आमा बासँग विवाह गर्ने भनेर मेरो हात माग्यो। छोरी कसरी पन्छाउने भनेर सोचिरहेका बखतमा सम्भावना भएर आयो त्यो युवक मेरो आमा बाको लागि। मलाई एक शब्द पनि नसोधी त्यो अपरिचित युवासँग जबरजस्ती विवाह गरिदियो। म कति रोएँ, कराएँ, तर उहाँहरूले मेरो बिन्ती सुन्नु भएन। विवाह गरेपछि त्यो युवकले मलाई साह्रै माया गर्यो केही दिन। त्यति बेला म 16 वर्षकी थिएँ। विवाह गरेको हप्ता 10 दिनपछि त्यो युवकले घर जाने भनेर आमाबासँग बिदा माग्यो। आमाबा, साथीसङ्गी, गाउँघर छोडेर जानुपर्दा म कति रोएँ रोएँ, तर जानुबाहेक मसँग अरू केही विकल्प थिएन। त्यो युवकले मलाई इन्डियाको बनरहाट भन्ने ठाउँमा पुर्यायो। त्यहाँ उसले मलाई डेरा खोजेर राख्यो। उसको नाम हर्क रहेछ, त्यहीँ थाहा भयो। इन्डिया पुगेपछि अचानक उसको व्यवहारमा परिवर्तन भयो। नेपालमा गरेको उसको माया ममता सबै देखावटी मात्र रहेछ भन्ने थाहा पाएँ। मलाई त्यसले गर्नुसम्म जबरजस्ती गर्यो। म कति चिच्याएँ, तर उसले मेरो मुख छोपेर मेरो इच्छा विपरीत मलाई लुछार्यो। मसँग बस्ने विचार छ भने चुप लाग, होइन भने हल्ला गर, तँलाई यत्तिकै लागि त तेरो बाबामा सँगै किनेर ल्याएको भनेर हप्काउँथ्यो। आफू बेचिएको कुरा विश्वाससम्म गर्न सकिनँ। पछि पछि त चुट्न पनि थाल्यो। मैले यसरी कैयौँ रात आफू बलात्कृत भएर बाँच्न विवश भएँ। पीडा र चोटको कुरा नै नगरौँ, सायद 3 महिना पछिको समय हुँदो हो मेरो पेटमा उसको नासो हुर्किएको थाहा पाएँ। त्यसपछि त झन् कुटे पनि, गाली गरे पनि उसैकै माया लाग्न थाल्यो। पेटमा बच्चा छ भन्ने जानकारी गराएँ उसलाई, तर ऊ खुसी हुनको सट्टा अति आक्रोशित भयो, त्यो बच्चा फाल्नुपर्छ भन्न थाल्यो। मलाई चुटाइको बजार पस्कियो। मैले त्यो नासो बचाउनका लागि उसलाई होइन भनेर टारेँ। एक दिन अचानक उसले मलाई नाटकीय रूपमा माया गर्यो। नयाँ कपडा, मिठा मिठा खानेकुरा ल्याएर आफै बनाएर खुवायो। मैले अनुमान लाउन सकिनँ उसले के गर्न लाग्यो भनेर। एक मनले उसको मन फर्किएछ भनेर दङ्ग परेँ। त्यसको भोलिपल्ट हामी घुम्न जानुपर्छ भनेर उसले मलाई कलकत्ता लिएर गयो। एक रात रेलको यात्रापछि हामी कलकत्ता पुग्यौँ। सियालदा भन्ने रेल जङ्सनमा उत्रियौँ। उसले मेरो दिदीको घर छ, जाउँ भन्यो। त्यसपछि जङ्सनबाट मोलाली, चाँदनी चोक हुँदै एकदम भिडभाड भएको ठाउँमा लिएर गयो। लाग्छ त्यो जग्गा झोप्परपट्टि हुनुपर्छ। त्यहाँ अति मान्छेहरूको गुइँचो थियो। सबै मातेका, मुखभरि पान चपाएका पुरुषहरू मात्र देखिन्थ्यो। बाटोहरू सबै सबै थुकेर रातै रगत पोखिएको टाटो जस्तो देखिन्थ्यो। आइमाईहरू छिटपुट मात्र नजर पर्थे। दिउँसो पनि त्यो स्थान अँध्यारो लाग्थ्यो, कारण त्यो जग्गा विशाल पुलमुनि थियो। मलाई मनमनै डर चाहिँ लागिरहेको थियो, तैपनि उसको भर थियो। नै मुर्गा आई भनेर त्यहाँका मान्छेहरू भन्थे। म भाषा बुझ्दिनथे। 15-20 मिनटपछि चेपेचेप हिँडेर हामी एउटा पुरानो भव्य घरमा पुग्यौँ। त्यहाँभित्र उसले मलाई लिएर गयो। कोठामा एउटी मोटी आइमाई बसिरहेकी थिइन्। हामीलाई देख्ने बित्तिकै आऊ आऊ, त राम्ररी आयौ भने। त्यसपछि हामीलाई ल आराम गर भनेर छुट्टै कोठामा लिएर गए। मलाई कोठामा राखेर, एकछिन है म दिदीसँग गफ गरेर आउँछु भनेर ऊ बाहिर निस्कियो। 1 घन्टा बित्यो, 2 घन्टा बित्यो, तर ऊ आएन। निकै बेरपछि एउटा भुस्तिग्रे काले पुरुषसँग अघिकी मोटी दिदी भने आइन्। लयो साहबलाई तिमी चित्त बुझाऊ भने। त्यो भुस्तिग्रे बङ्गाली मुसु मुसु हाँस्दै आफ्नो दारी मुसार्दै थियो। दिदी, भाइ खोइ त भनेर मैले सोधेँ। अरे छोकरी, म तेरी दिदी होइन, तँलाई अघिको केटोले 10,000 बेचेर चल्यो, तैँले अब धन्दा सुरु गर्नुपर्छ बुझिस् भने। मैले आफू विश्वलयमा पुगेको वास्तविकता थाहा पाएँ। कैयौँ पटक गुहार मागेँ, रोएँ, कराएँ, प्रतिवाद गर्न चाहेँ, तर सब असम्भव। आत्महत्या गर्न कैयौँ पटक सोचेँ, तर उनीहरूको पल पलका निगरानीका बावजुद र मेरो पेटको बच्चाको कारण सम्भव भएन। हप्ता दिनसम्म त हर सम्भव प्रयास गरेँ। सट्टामा प्रत्येक दिन कोर्रा र बुत्ल्याई खाइयो। जबसम्म आफू राजी भएन तबसम्म भोकै राखेँ। अन्त्यत विवश भएर बाँच्नका लागि आफूलाई जिउँदो लास बनाई बेसी बनाउन बाध्य भएँ। बिरामी बिसन्चो केही पनि भन्न पाइन रहेछ त्यहाँ। उनीहरूको खटन मान्नै पर्ने, दिनमा कम्तीमा 8-10 बढीसँग सम्पर्क राख्नुपर्ने, यतिसम्म कि अरूलाई त महिनावारी हुँदा पनि धर हुन्नथ्यो। रक्सी खाएर पान खाएर मनपरि बोल्दै आउँथे र आफू खुसी गर्थे, मानेन भने चुरोट वा अर्थोकले पोल्थे। तपाईँले सोध्नुभएको मेरो पाखुराको घाउ पनि यस्तै घटनाको चिन्ह हो। थप प्रसङ्गलाई अघि बढाइन। त्यहाँ पुगेको 2 महिनापछि म 2 जुकी छु भन्ने कुरा त्यहाँको मालिकनीले थाहा पाएँ। त्यो थाहा पाउने बित्तिकै मेरो साउँ घाटा लाग्यो रे भन्दै मलाई मरणसान्न हुने गरी छुट्यो। अन्त्य त डाक्टर बोलाएर मेरो पेट खोलाउन भन्यो, तर डाक्टरले यो कुनै हालतको सम्भव नहुने बतायो। त्यसपछि मलाई अति मानसिक र शारीरिक यातना दिएर त्यहाँबाट निकाल्यो। त्यहाँबाट भारतीय प्रहरीको सहयोगले म पुनः पानरहाट फर्किएँ र हर्कलाई खोजेँ, तर पाउन सकिनँ। 2-3 महिना अघि नै उसले त्यो ठाउँ छाडेको कुरा बताए सबैले। त्यसपछि म आफ्नो माइत घर फर्किएँ। बाटो बाटोमा शरीर बेच्दै र लुछाउँदै भारत र नेपालका प्रहरीले पनि सहयोगको सट्टा मेरो ज्यान लुछे। माइत घरमा 3-4 महिना बसेँ। त्यो 3 दिनसम्ममा यो पनि जन्मियो, सुरुका दिन त गाउँमा राम्रै गरी बिताएँ। पछि आमाबालाई आफ्नो सम्पूर्ण यथार्थ बताएँ। मेरो कहानी थाहा पाएपछि अचानक आमाबाको घर वरिपरिको र क्रमश छर छिमेकीको म प्रतिको धारणा बदलियो। बेसिया भएर पो आएछ यो त, यसलाई गाउँमा राख्नु हुँदैन, लोदर लाग्छ भनेर सबैले भन्न थाले। बाटो हिँड्ने वल्लो गाउँ पल्लो गाउँ सबैतिराकोले मलाई हेर्न आउँथे। एक दिन समाज बस्यो कि यसलाई यहाँबाट खेद कि आफू गाउँ निकाला हो भनेर मेरा परिवारलाई अप्ठ्यारोमा पार्यो। त्यसपछि म आफै यसलाई बोकेर त्यहाँबाट हिँड्न बाध्य भएँ। अनि म नेपालगञ्ज गएँ, काम खोजेँ, बाँच्ने अनन्त मेसो खोजेँ, तर पाउन सकिनँ। अन्तत यो बच्चाका लागि भए पनि मैले आफूले आफ्नो शरीर बेच्न बाध्य हुनु पर्यो। सुत्केरी भएको महिना दिनदेखि नै लगभग 6 महिनापछि अलिअलि पैसा कमाइयो। त्यो पैसाले सानो घुम्ती पसल खोले नेपालगञ्जमा नै, साथै त्यो बदनामी पेसा छोड्ने निदो गरेँ। 1 महिना जस्तो भएको थियो, अचानक एक दिन एउटा पत्रकार भनाउँदा आएर मलाई यौन कार्य गर्न खोज्यो। मैले अस्वीकार गरेँ। त्यसको भोलिपल्ट एउटा अखबारमा चर्चित बेसियाको गुम्ती पसल भन्ने शीर्षक समाचार छापियो। त्यसपछि त त्यो क्षेत्रमा मलाई गिज्याउने, घृणा गर्ने र बस्नै नदिने भन्न थाल्यो। मेरो पसलमा कोही पनि केही किन्न आउन छोडे। गुम्ती मालिकले पनि गुम्ती नदिने भन्न थाल्यो। अन्त त हिँड्न करै लाग्यो। यहाँबाट हिँडेपछि पोखरा, धरान, बिरतामुड, वीरगन्ज, विराटनगर, काठमाडौँ, हेटौडा, भैरवा सबै सबै ठाउँमा यही पेसामा हिँड्न बाध्य भएँ। जहाँ गए पनि मैले मेरो मुटुलाई फाल्न सकिनँ, कारण मलाई त्यो अकल्पनीय नर्कबाट यसैले मुक्ति दिलाएको थियो। म यहाँ आएको 3 महिना जति भयो, यो अहिले 5 वर्षको भयो। आफ्नो कहानी बताउँदा बताउँदै उसको आँखाबाट आँसुको नहर बग्न थाल्यो। आँसु नपोछि उनले पुनः भन्न थालिन्, यो जन्म त राम्रै थियो सर, तर जब यो 3 वर्ष पुग्यो, बाँच्नका लागि घृणित कार्य गर्ने बेलामा यसले थाहा नपाओस् र कतै देखेर आमा शब्दप्रति घृणा नजागोस् भनेर निन्द्र लाग्ने औषधि खुवाउन बाध्य भएँ। लगातार औषधिको असरले गर्दा यो अपङ्ग हुन पुग्यो, साँपी हुन पुग्यो, तर पनि मैले यसलाई माया मार्न सकिनँ। दुनियाँले बेसिए भने पनि म आमा नपरेँ, अनि आफूले पनि मृत्युसँग सम्झौता गर्न सकिनँ। उनको यो कथाले मलाई पनि कति बेला भत्काएछ भत्काएछ, आँखाबाट भावले हामफालेपछि थाहा भयो। प्रसङ्ग जोड्दै भनिन्, सर, पहिलोपटक कसैले मेरो जीवनभन्दा पनि मर्मलाई बुझ्ने कोसिस गर्यो। देउता छ कि छैन थाहा छैन, तर हजुर मेरो नजरमा देउतासम्म हुनुभयो। अन्त्यमा म एउटा कुरा भन्न चाहन्छु, भन न। आफैसँग पनि लुकाएको एउटा कठोर कथा खै हजुरलाई कसरी सुनाएँ आफूलाई थाहा छैन। हुन त यो कथाको पात्र म आफै भए पनि म यो मर्म सुन्न लायकको मान्छे होइन। हजुरलाई दुःख बिसाएँ, माफ पाउँ है, कुराको मेलो सारिन। सर, नारी जातिलाई पनि पुरुष सर एक वा सोभन्दा बढीसँग सम्पर्क गर्न मन नलाग्ला भन्न सक्दिनँ, तर सत्य कुरो कुनै पनि नारीलाई बेसिए भन्ने रहर हुँदैन। यति भनेर उनले कुरा टुङ्ग्याइन्। समवेदना र मायाले थाम्दैन रहेछ। साँझ छिपिन लागेकोले मैले उनीसँग बिदा मागेँ। उनले पनि अब केही उल्झन नगरी मलाई बाटोसम्म पुर्याइन् र हात जोड्दै भनिन्, सर, फेरि भेट हुन्छ कि हुँदैन, तर नबिर्सिनु होला है, भइहाल्छ नि, किन नहुनु। म यति भनेर उनीसँगै उकालो लागेँ। निकै माथि पुगेर फर्केर हेरेँ, गाडीको उज्यालोले देखेँ उनी त्यहीँ उभिरहेकी थिइन् हात हल्लाउँदै। निलिमाको कहानी सुनेर होटल पुग्दा 9:30 थियो। एक्लै भएर आइस होइन, साथीहरूले गिज्याए। मैले भट्टीभित्र दुध पिएर आए पनि जाँड नै पिएर आएको भन्छन्, जाँड नै पिएर आउँछन् भन्ने मान्यताले ग्रसित उनीहरूप्रति विवाद गरिरहन उचित ठानिन। म बहस नगरी निदाउन भनेर ढल्किएँ। भोलिपल्ट बिहान मैले उनलाई होटलमा हेरेँ, तर देखिनँ। होटलवालालाई सोद्धा हिजो तपाईँसँग गएँ कि आकी छैन क्यारे भन्यो। आज म पनि झापा फर्किने दिन, फर्किनुभन्दा अघि उनलाई एकपटक भेट्छु भनेर उनी बस्ने ठाउँ गएँ रिक्सामा। त्यहाँ जाँदा त्यो घरमा तालचा लागेको थियो। छेउको एउटा दाईलाई सोधे। उनी राति नै यहाँबाट अनन्त्र सरिन्, तर कहाँ भन्ने थाहा भएन भन्ने कुरा थाहा भयो। यो घर उनको आफ्नै होइन र? प्रश्न गरे। कहाँ हुनु नि? भाडामा बस्थिन् नि, 3 महिनादेखि जानकारी भयो। गाडी छुट्ने हुनाले म पनि त्यहाँबाट फर्केँ। 2063 7 महिना 7 गतिको दिन बिहान आज भाइटिकाको दिन टेलिफोनको घन्टी बज्यो। उठाएँ। मैले हेलो भन्ने नसकी स्वर गुन्ज्यो निलिमाको। 3 वर्ष भयो यसरी उनले मलाई भाइटिकामा फोन गरेकी। भनिन्, सर नमस्कार, आज भाइटिकाको दिन हजुरको याद आयो र फोन गरेकी। म कहाँ छु कृपया नसोध्नुहोला, बस आज भाइटिकाको दिन हो त्यसैले माइतीलाई सम्झेकी हुँ। हजुर कहाँ आउने मन त नभएको होइन, तर मेरो उपस्थितिले हजुरको पवित्र छविलाई दाग लगाउन सक्छ, त्यसैले आउन असम्भव छ। लाग्छ संसारले मानेको माइतीभन्दा मनले मानेको माइती उच्च र वास्तविक हुन्छ। यो अभागी चेलीले 2 मुठी सास भइन्जेल अरू बेला नगरे पनि प्रत्येक भाइटिकामा यहाँलाई फोन गर्छे, पक्कै झर्को मान्नुहुन्न होला। उनले नभने नि कलर आइडीमा पोखराको कोड प्रष्ट देखिन्थ्यो। नानीलाई कस्तो छ? प्रश्न गरे। 5 महिना अघि वीरगन्जमा मृत्यु भयो। छाडौँ सर यी कुराहरू, यस्तै हो। अहिले फोन राखौँ है? मैले हुन्छ भन्न नपाई उनले फोन राखिन्। तर फोन राख्न अघि उनको भक्कानीको स्वर मैले प्रष्टसँग सुने। मान्छेबाट छलिएर बाँच्न मान्छेलाई कति कठिन हुँदो रहेछ। निलिमाको कथा र व्यथालाई सुनेपछि देखेपछि थाहा भयो। म आज पनि सोध्छु यति ठुलो संसारले किन लुकाउन सकेन निलिमाको त्यति सानो बाध्यात्मक कथा व्यथा। हवस् त श्रोता मित्र, आजको कार्यक्रमको समय सिद्धि नै लागेकोले कथा सुनिसकेपछि तपाईँको सल्लाह सुझाव प्रतिक्रिया र कृतिहरू पठाउन चाहिँ नभुल्नुहोला। हाम्रो ठेगाना हो www.radiosrijana.bhutanese-literature.com। ठेगाना फेरि एकपटक www.radiosrijana.bhutanese-literature.com। तपाईँको सल्लाह सुझाव र प्रतिक्रियाको आशा राख्दै म कार्यक्रम प्रस्तुता बिदा हुन चाहन्छु। फेरि भेटौँला। हवस् त, नमस्ते।
भन्दै नन्दोही यो बाँचेको छ।